इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउतको नमस्कार।
सुरुमा प्रसारणका प्रमुख खबरहरू।
माध्यमिक शिक्षा परीक्षामा धनगढीको सिद्धार्थ शिशु सदनकी प्रियङ्का बगाले कैलालीमा सर्वाधिक अङ्क प्राप्त गर्न सफल। सरकारीमा पनि 3.7 जिपी अङ्क ल्याएर उत्तीर्ण।
पुस्ता फेरिदासम्म पनि धनगढीको 4 नम्बर वडाका बासिन्दाले लाल पूर्जा पाएनन्। 53 वर्षदेखि दलका नेताहरू लाल पूर्जा बनाइदिने आश्वासन दिएर भोट माग्दै।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट कार्यक्रम मार्फत कैलालीका किसानहरू सामूहिक मौरी फालनमा सक्रिय। बजारीकरणमा समस्या नभए पनि मह उत्पादनमा भने कमी आउँदै।
र धनगढी उपमहानगरपालिकाले हजुवाको भरमा बढाएको सम्पत्ति करको बया बेडीका बासिन्दाको पनि विरोध। स्थानीय तह चलाउन अझै कर बढ्नेमा चिन्ता।
आजसम्म व्यवस्था परिवर्तन हेर्यौं, अब अवस्था परिवर्तन गरौं। आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार अनि सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाललाई विजयी गराउँ। सम्पर्क नम्बर 98584-20342।
ओए, कस्तो छ एग्जामको तयारी? खोइ के तयारी भन्नु, किताब नै थिएन, केही पढेकै छैन, म त स्योर फेल हुन्छु।
होइन, कस्तो किताब नै थिएन भन्छ यो?
हो भने किन्न त खोजेको कतै पाइएन।
ओहो, चुवाइ पुस्तकको बारेमा थाहा छैन तलाई? प्लस टू क्याम्पस स्कुल लेभलका सम्पूर्ण पाठ्य पुस्तकका गाइड, गेस्ट पेपरहरू, एचए, अनमी, ल्याब असिस्टेन्स, लोक सेवा आयोग, शिक्षक सेवा आयोगका पुस्तक, गेस्ट पेपरहरू तथा स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। चुवाइ पुस्तक पसल, पाठ मोड, धनगढी, 091-525-246।
आजको खबर अब विस्तारमा। आज प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसईईमा धनगढीको सिद्धार्थ शिशु सदनकी छात्रा प्रियङ्का बगालेले कैलाली जिल्लामा सर्वाधिक 3.95 अङ्क प्राप्त गरेकी छिन्। बगालेले कैलाली जिल्लाकै सबैभन्दा बढी अङ्क प्राप्त गरेको जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ। यस्तै धनगढीको एरिस्टो बोर्डिङ स्कुलकी अर्निमा शाहले 3.90 अङ्क प्राप्त गरेकी छिन्। एरिस्टोबाट परीक्षा दिएका 116 मध्ये 10 जना ए प्लस, 33 जना ए र 49 जना बी प्लसमा उत्तीर्ण भएका छन्। यस्तै स्टेपिङ स्टोन बोर्डिङ स्कुलबाट 4 जना विद्यार्थीले 3.85 अङ्क प्राप्त गरेका छन्। स्टेपिङबाट 33 जना ए प्लस, 62 जना ए र 39 जना बी प्लसमा उत्तीर्ण भएको प्रिन्सिपल रामजी हमाले जानकारी दिनुभयो। यता ऐश्वर्य विद्या निकेतनका हरिनाथले पनि 3.85 अङ्क प्राप्त गरेका छन्। ऐश्वर्याबाट परीक्षा दिएका 298 मध्ये 22 जना ए प्लस, 91 जना ए, 103 जना बी प्लस र 65 जना बी श्रेणीमा उत्तीर्ण भएको प्रिन्सिपल धर्मदेव भट्टले जानकारी दिनुभयो। यस्तै धनगढीको क्यासपिन एकाडेमीबाट 3 जना ए प्लस, 5 जना ए र 5 जना बी श्रेणीमा उत्तीर्ण भएका प्रिन्सिपल अनिल मिश्रले जानकारी दिनुभयो। यस्तै कैलाली विद्या निकेतन धनगढीमा पनि 2 जना ए प्लस, 11 जना ए, 17 बी प्लस र 4 जना बी ग्रेडमा उत्तीर्ण भएका छन्। यस्तै एक्सिस विद्या आश्रमबाट एमा 10, बी प्लसमा 7, बीमा 3, सी प्लसमा 1 र सीमा 2 जना उत्तीर्ण भएका छन्। यस्तै कैलालीमा सामुदायिक विद्यालयतर्फ 3 जना विद्यार्थीले सर्वाधिक 3.7 अङ्क प्राप्त गरेका छन्। सरस्वती मापी गेटाकी छात्रा गीताञ्जली कुमारी धामी, जनजागृति मावी फुलबारीकी छात्रा दीपिका सुवेदी र समयजी मावी मजगाउँका छात्र रामबहादुर साउदले सर्वाधिक 3.7 अङ्क प्राप्त गरेको जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ।
धनगढीको पुरानो फुलबारी बस पार्कमा एकजना झुन्डेको अवस्थामा फेला परेका छन्। 32 वर्षीय ईश्वर बोहरा आफ्नै घरमा झुन्डेको अवस्थामा फेला परेका हुन्। आत्महत्या गरिएको भनिएको भए पनि पीडितका आफन्तले भने उहाँको हत्या भएको आरोप लगाएका छन्। कोठाभित्र झुन्डेको अवस्थामा आफ्ना दाइलाई देखेका राजुले आफै डोरी काटेका थिए। सास चलेको जस्तो लागेकाले डोरी काटेको राजुले बताएका छन्। आफन्त र स्थानीय बासिन्दाले भने ईश्वरको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन्। यता घटनाको अनुसन्धानका लागि मृतकी प्रेमिकालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। कोठा खुला हुनु, झुन्डेको अवस्थामा खुट्टा मुढामै छुनु, शरीरभरि निलडाम हुनु, कोठामा प्रेमिकाको दोपट्टा पाइनु जस्ता कारणले हत्या भएको मृतकका आफन्तको आरोप छ। मृतक बोहराको 8 वर्षदेखि घर छेउकी एकजना युवतीसँग प्रेम रहेको बुझिएको छ। यसअघि वैदेशिक रोजगारीमा गएका बोहराले त्यहाँ हुँदा पनि प्रेमिकाकै खातामा पैसा पठाउने गरेको बुझिएको छ। घरका आफन्तलाई पैसा चाहिएमा उनकी प्रेमिकालाई भनेर मात्रै पाइने गरेको थियो। घर फर्केर हार्डवेयरको पसल सुरु गरेका बोहराले आफ्नै प्रेमिकाको घर बनाउनका लागि लगानी गरेको आफन्तले बताएका छन्। उनकी प्रेमिकाले विवाह गर्न पनि नमानेको र अरूसँग विवाह गर्न पनि नदिएको मृतकका ठुला बुवा रणबहादुर बोहराले आरोप लगाउनु भयो।
विदेशबाट पैसा उसको नाममा आउँथ्यो रे, दिदीले र भाइले ताईलाई यहाँबाट खबर गरेपछि अनि मात्रै दिनु भनेपछि उसको हुकुम आएपछि अनि यसले पैसा दिन्थ्यो रे। केटीले मात्रै होइन, केटी मार्फत अरू मान्छे लगाएर जे गर्नुपर्ने हो गरेको पक्का होस्, उसको घर अगाडि उसको घर पछाडि कोही मान्छे नभएको हुनाले मौकामा चौका मारेर यसले यस्तो घटना घटायो। जो मान्छे बदमास हुन्छ ऊ मान्छेले हामीलाई गर्नुपर्नेमा सेफ भएर लुक्नु खोज्यो, कडाभन्दा कडा कारवाही हुनुपर्छ। जब तक कारवाही हुँदैन तब तक हामी छोड्नेवाला छैन।
घटना रहस्यमय भएपछि उनकी प्रेमिकालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।
पटक पटक चुनावको मिति सरिँदै आए पनि स्थानीय तहको चुनावले सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र तथा यस क्षेत्रको एकमात्र उपमहानगरपालिका धनगढीको माहौललाई तताइसकेको छ। नेताहरू एकपटक फेरि आफ्नो पक्षमा मतदानका लागि आश्वासनको खेती गरिरहेका छन्। तर धनगढीका भूमिहीन अर्थात् लालपूर्जाविहीन परिवार भने नेताहरूले यसअघिका चुनावमा गरेका झुटा आश्वासनलाई सम्झिँदै पछुताइरहेका छन्। समय फेरियो, पुस्ता फेरियो, नेताहरू पनि फेरिए, तर उम्मेद्वारहरूका आश्वासन भने वर्षौँपछि पनि उस्तै देखिएका छन्। दलका उम्मेद्वारहरू स्थानीय तहको चुनावका लागि फेरि एकपटक भूमिहीनलाई लालपूर्जा दिने भन्दै आश्वासन बाँडिरहेका छन्। अब त भूमिहीनहरूलाई हरेक चुनावमा आश्वासन दिएर भोट माग्नकै लागि नेताहरूले उनीहरूको लालपूर्जाको काम नगरेको लाग्न थालेको छ। झन्डै 53 वर्ष पुरानो बस्ती रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर 4 पनि थुप्रै भूमिहीन परिवार रहेका छन्। दिनेश एफएमले आजदेखि सुरु गरेको भूमिहीनका पीडा स्तम्भ तयार पार्न सहकर्मी नवराज पनेरु आज धनगढी उपमहानगरपालिका वडा नम्बर 4 बस्तीमा पुगेका छन्।
२०२१ सालमा बस्ती बसेको धनगढी उपमहानगरपालिका वडा नम्बर 4 बासिन्दालाई पटक पटक भएका चुनावमा लालपूर्जा दिने आश्वासन सहित भोट मागेका नेताहरू फेरि त्यही आश्वासन बाँड्दै चुनावमा हुमिएका हुन्। वडा नम्बर 4 भगवती टोल, महिमा टोल, कृष्ण टोल र दीप टोल गरी 4 झण्डै 750 परिवार अहिले पनि भूमिहीन छन्। पहिलेका चुनावमा पनि लालपूर्जा दिने आश्वासन दिएका दलका नेताहरू फेरि विगतका जस्तै गरी पुरानै शैलीमा झुटो आश्वासन दिएर हिँड्न थालेका छन्। स्थानीय बासिन्दा मोहनराज पाण्डे:
चुनावको बेला पटक पटक आइरहनेहरूले जसरी पनि हुन्छ हामी यो समस्यालाई समाधान गर्छौँ भन्छन्। योभन्दा अगाडि भएको संविधान सभाको चुनावमा पनि शेरबहादुर दाई आफै यहाँ पैदल रिक्सामा ल्याएर आएथ्यौँ, म आफू जसरी हुन्छ यो चाहिँ म गर्छु भनेर उसलाई नै हामीले यहाँबाट जिताएका
थियौँ। 2021 सालदेखि बसोबास रहेको धनगढी उपमहानगरपालिकाका ती 4 बस्तीमा 2062 सालमा मुक्त कमैयालाई बसाल्नका लागि मन्त्री परिषदले आधिकारिक निर्णय गर्यो। तर लामो समयदेखि बसोबास गर्दै आएका सो क्षेत्रका बासिन्दाको उठिभास हुने भन्दै उक्त निर्णय कार्यान्वयन भएन। त्यसपछि भएको संविधान सभाको पहिलो निर्वाचन 2064, संविधान सभाको दोस्रो निर्वाचन 2070 र उपनिर्वाचनमा विजय भएका र पराजित सबै नेताहरूले लालपूर्जा दिने भन्दै सो क्षेत्रका बासिन्दालाई भोट बैङ्कका रूपमा प्रयोग गरे, तर उनीहरूको समस्या अहिले पनि उस्तै छ। वडा नम्बर 4 भगवती टोलकी बासिन्दा मिना पनेरु:
जति नेता आए हामी लालपूर्जा दिलाउँछौँ, हामीलाई जिताउनुहोस्, हामी यो जग्गालाई मात्र हेर्छु भन्ने आश्वासन मात्र दिएर जाने भए, अब जति जोगी आए कानै चिरेका भन्ने जस्तो हामीलाई त एउटा भोटरमा लिस्ट मात्रै बनाएको छ यहाँ नेताहरूले। लगभग हामीलाई 35-36 वर्ष भइसक्यो, योभन्दा पछाडि बसेका मान्छेहरूले सबले लालपूर्जा पाइसकेका छन्। लालपूर्जा दिने एउटा कोही राम्रो नेतृत्व कोही आइदिएन, अब के गर्ने, हामी यस्तै पीडित छौँ, दुखी छौँ।
चारवटै टोलका 750 परिवारले सुकुम्बासी समस्या समाधान आयोगमा आजभन्दा 4 अगाडि 2070 सालमा लालपूर्जाका लागि निवेदन पनि दिएका थिए, तर उनीहरूका निवेदनमाथि उनीहरूले नै भोट दिएका नेताहरूले टेरपुच्छल लगाइदिएनन्। अहिले पनि उनीहरूका निवेदन जिल्ला मालपुत कार्यालय कैलालीको गोदाममा थन्किएका छन्। 3 चुनावमा आफैले गरेका आश्वासन पूरा नगरेका नेताहरू अहिले पनि त्यही समस्या समाधान गर्ने प्रमुख एजेन्डा बनाएर भोट मागिरहेका छन्। वडा नम्बर 4 कृष्ण टोलका स्थानीय बासिन्दा जयराज जोशी र रामचन्द्र पाण्डे। चुनाव आउँदा झुटो आश्वासन दिएर भूमिहीनलाई जितेपछि लालपुर्जा दिने भन्दै जितेर सत्तामा पुगेका नेताहरूले फर्केर समेत नहेरेको उनीहरूको आरोप छ। वर्षौंदेखि भूमिहीनका मागप्रति आश्वासन दलहरूले बारम्बार देखाए पनि आफ्ना मागहरू कहिल्यै सुनवाई नहुँदा धनगढीको वडा नम्बर 4 का बासिन्दा सरकारी सेवा सुविधाबाट पनि वञ्चित त भएका छन् नै। जग्गा धितो राखेर आफ्नै व्यापार व्यवसाय खोल्न पनि अहिलेनै जग्गाका कारण उनीहरूलाई समस्या भएको छ। अर्का स्थानीय बासिन्दा नवराज चटौत।
धेरै समस्या छ, अब त्यहाँ चाहिँ एक कट्टा दुई कट्टा जग्गामा सीमित भएर बसेको अवस्था छ। यहाँ चाहिँ रोजगारीको सिलसिलामा चाहिँ यहाँ औद्योगिक प्रतिष्ठानहरूमा काम गरेर अवस्था छ, धेरैसँग ज्ञान छ, सिपहरू छ, त्यसको बावजुद पनि कला छ र उनीहरूसँग चाहिँ एउटा सर्टेनली डकुमेन्ट छैन, लालपुर्जाहरू छैन र त्यो लालपुर्जा भइदियो भनेपछि उनीहरूले पनि एउटा बैङ्कमा धितो राखेर, अहिले बैङ्कहरू त धनगढीमा पर्याप्त भएको अवस्था छ, त्यो धितो राखेर काम गर्न पाउनुहुन्थ्यो र त्यो नभएर चाहिँ हामीलाई समस्या त समस्या भएको अवस्था हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर 4 मा झण्डै 3700 मतदाता रहेकोमा भूमिहीन 4 बस्तीका मत मात्रै गणना गर्दा झण्डै 1500 पुग्छ। तर नेताहरूलाई भने ती 1500 जनताको सम्झना चुनावको बेला मात्रै आउने गरेको छ। दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
यो उजेलीको घर किन उज्यालो भयो भने त एलजी ब्रान्डको इलेक्ट्रोनिक सामानले पो रहेछ।
ए मिरियामै हो र भने कहाँबाट ल्याकी रहेछन् यति राम्रा सामान?
कहाँ हुनु, त्यही त हो विवेक मार्केटर्सबाट।
हाम्रो यहाँ एलजी ब्रान्डका टिभी, एलसिडी, एलइडी, फ्रिज, भ्याकुम क्लिनर, वासिङ मेसिन, डिप फ्रिज, मोबाइल तथा सम्पूर्ण इलेक्ट्रोनिक सामान काठ तथा स्टिलबाट निर्मित सोफा, दराज, पलङ, घर तथा अफिसियल सम्पूर्ण फर्निचर र फर्निसिङका सामान, पर्दा, कार्पेट, म्याट्रेस, फाइबर सिरक, ब्ल्याङ्केट सुपथ मूल्यमा पाइन्छन्।
सम्पर्क विवेक मार्केटर्स एन्ड सप्लायर्स, एभरेस्ट ब्याङ्क अगाडि। सम्पर्क 5239696।
विशेषज्ञ डाक्टर अब कञ्चन मेडिकलमा। डाक्टर किरण खनाल, एमबीबीएस, डियु, एमडी, इन्टर्नल मेडिसिन, न्याम्स वीर हस्पिटल, पेट, छाती तथा मुटु रोग विशेषज्ञ, मुटु, पेट, कलेजो, छाती, थाइराइड, सुगर सम्बन्धी जाँच तथा उपचार गरिन्छ।
डाक्टर प्रतीक्षा सिंह राठौर, एमबीबीएस, केयु, डिजियु, न्याम्स, बाँझोपन, निसन्तानपन र प्रसुति तथा स्त्री सम्बन्धी सम्पूर्ण रोगको उपचार। कञ्चन मेडिकल स्टोर, अस्पताल रोड, धनगढी, 5206000।
ब्रेकपछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म प्रस्तुत गऱ्यौँ माध्यमिक शिक्षा परीक्षामा धनगढीको सिद्धार्थ शिशोधनकी प्रियङ्का बगाले कैलालीमा सर्वाधिक अङ्क प्राप्त गर्न सफल, सरकारीमा पनि 3.7 जिपी अङ्क ल्याएर उत्तीर्ण, पुस्ता फेरिदासम्म पनि धनगढीको 4 नम्बर वडाका बासिन्दाले लालपुर्जा पाएनन्। 53 वर्षदेखि दलका नेताहरू लालपुर्जा बनाइदिने आश्वासन दिएर भोट माग्दै।
अब बाँकी खबर। धनगढी उपमहानगरपालिका वडा नम्बर 2 बैया बिहिडीका बासिन्दाले पनि बढाएको करको व्यापक विरोध गरेका छन्। जनताको धार सेकेर कर मात्रै बढाइरहेको तर विकासको नाममा केही पनि नभएको भन्दै उनीहरूले कडा विरोध गरेका हुन्। आफै सर्वदलीय स्वतन्त्रमा रहेका नेताहरूले कर बढाएका नेताहरू नै अहिले चुनावको मुखमा आफूलाई भोट दिएर जनतामा कर घटाउने बताइरहेका छन्। तर बैया बिहिडीका बासिन्दालाई भने त्यसमा रित्तिभर पनि विश्वास छैन। स्थानीय तह चलाउन उल्टै कर अझ बढाइने हो कि भन्दै उनीहरू सशङ्कित भएका छन्। सहकर्मी दीपक जोशीको रिपोर्ट।
विज्ञसँग कुनै छलफल नै नगरी दलीय प्रतिनिधिको सिफारिसका आधारमा हचुवाको भरमा कर बढाइएको भन्दै धनगढीको बैया बेहडीका बासिन्दाले पनि विरोध जनाएका हुन्। उनीहरूले एकाएक अचाक्ली रूपमा सम्पत्ति कर बढाएर जनताको ढाड मात्रै भाँच्ने काम गरिएको भन्दै गुनासो गरेका हुन्।
जोशी, बिहान बेलुका के खाऊ, समस्या भइरहेको बेला यो कुनै न रोजगारी छ, न केही छ, न कुनै उद्योग धन्दा छ, केही पनि छैन। कर मात्रै बढाइरहनु भनेको त नेपाली जनताको तालु कतर्नु सिवाय अरू केही पनि देखिँदैन।
रामवीर चौधरी, जुन हामीले सम्पत्ति कर तिरिरहेछौँ त्यो उपमहानगरपालिकाको हिसाबमा तिर्नु पर्ने हो हामीले, तर त्यही हिसाबमा हामीले सुविधा चाहिँ पाएको छैन। अब हाम्रो अब घर अगाडिकै हेर्नु, अब यहाँ यत्रो पानी जमे छ, पुरै ग्राभिलै छ भनौँ, अब कालो पत्रे भएको सडक चाहिँ अब पुरै अब खालि ग्राभिलको नाम मात्रै भएको छ, अब यस्तो हिलो जमेर पानी जमेर अब त्यही भएको छ। अब
शुक्रबार दिउँसो सामान्य पानीमै हिलाम्य भएको बयाँ भेडी चोकको सडक छेउमै उभिएका बासिन्दाले ढाड भाँचिने गरी कर बढाइए पनि नगरको विकासको हविगत भत्केको सडकले प्रष्टिक देखाएको भन्दै धनगढी उपमहानगरपालिकाको कार्यशैलीको विरोध गरेका हुन्। उनीहरूले कर मात्रै बढाउने तर विकासको नाममा सिन्को समेत नभाँच्ने पद्धतिको अन्त्य हुनुपर्ने माग गरेका छन्।
मेरो नाम गिरिराज हो। पहिला भन्दा 54-55 जोड जोड्या छ, लगभग मैले अहिले 3500 रुपियाँ गर्थेँ। यसको काम सदुपयोग भयो, काम हुन्छ, सदुपयोग भएको छैन, दुरुपयोग भए देखिनु पर्ने हो। यहाँ हेर्नुहोस् त्यो रोड, यसले गर्दाखेरि नराम्रो दृष्टिकोण देखिरहेको छ जनप्रतिनिधिमा, राम्रो सन्देश। त्यसको सदुपयोग पैसा भयो भने खालि कर्मचारीलाई मोटाउने तन्त्र मात्र भएको।
अनिल चौधरी हो। घरको अगाडि चाहिँ पुरा पानी पानी, बाटो साटो सब यस्तै छ, कर मात्र लिने, अब बाटो साटो चाहिँ के बनाएको छैन।
म विष्णु प्रकाश भण्डारी। हामी सर्वसाधारण जनतालाई नसोधिकन 81 एकदमै नागरिकहरूको टाउकोमा कर थोपारिदिएको छ र यो कर कहाँ जान्छ हामीलाई कुनै जानकारी छैन। यसको सही सदुपयोग भएको भए त ठिकै हो। हाम्रो सडकको दुर्दशा यस्तो छ, खाने पानीको दुर्दशा कस्तो छ, बिजुली बत्ती हामी कति प्रयोग गर्न पाइरहेका छौँ। म सुरुमा चाहिँ 2 रुपियाँ तिर्थे, त्यसपछि 76 रुपियाँ तिर्थे, अहिले चाहिँ 600 रुपियाँ तिरिराखेको छ, 76 सिधै 600।
हुन त उति बेला आफै कर बढाउनका लागि हस्ताक्षर गरेका दलका प्रतिनिधि पनि चुनावका बेला त्यो अवैज्ञानिक भएको भन्दै घटाउने प्रतिबद्धता सहित जनता समक्ष मत मागिरहेका छन्। तर भोटका लागि कर घटाउने प्रतिबद्धता गर्ने दलका नेताहरू जितेर गए स्थानीय तह चलाउन उल्टै अझै कर बढाउने हुन् कि भन्नेमा बयाँ भेडीका बासिन्दा सशंकित छन्।
जुन संविधानले व्यवस्था गरे अनुसार स्थानीय निकाय, स्थानीय सरकार चाहिने वडाबाटै अथवा गाउँपालिकाबाट, नगरपालिकाबाटै सबै चिज स्रोत साधन जुटाएर 22-23 जुन निकायहरू परिचालन गर्ने छ, अहिले हाल तोकेको करलाई घटाउनु सट्टा तिनले बढाएर परिचालन गर्ने कि या घटाएर परिचालन गर्ने, त्यो कहाँबाट स्रोत जुटाउँछन् र कसरी परिचालन गर्न सक्छन् त्यो घटायो भने? मलाई त के लाग्छ भने अब यिनीहरूले घटाउँछ जो भन्दा छन्, घटाउनु सट्टा जस्ट डबल बढाएर नै सायद परिचालन गर्ने होला।
हरिभक्तबाट यो त भोट माग्नको लागि हो, भोट आफूतिर जनतालाई आकर्षित गर्नको लागि र भोट माग्नको लागि हो। किनभने आज चुनावमा जाने नेताहरूको 7 दलको संयन्त्रले नै बढाएको त हो नि त्यो कर। हिजो कहाँ थिए उनीहरू? हिजो चाहिँ जनतालाई पिर पर्छ भन्ने लागेन, अहिले चुनावको मुखमा आएर जनतालाई चाहिँ घटाउनु पर्छ भने उनीहरूले कसरी आकलन गर्ने? खालि भोट माग्ने एउटा बाटो मात्र भयो।
अब यी उम्मेदवारले हामी घटाउँछौँ भनेर साथी हुन्छ भने हामी बताउँछौँ, उल्टो गर्नलाई पनि गर्न तोकिरहेको छ, तोकिया गर्नलाई घटाउला खै।
दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले 1,74,00,000 क्षतिपूर्ति दिएको छ। 2072 भदौ 8 गते भएको आगजनी पीडितलाई सरकारले सहयोगमा सबैभन्दा बढी रकम पाउने रेशम चौधरी हुन्। प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्युपाने, 2 जना प्रहरी निरीक्षक सहित 8 जना सुरक्षाकर्मी र 1 जना दुधी बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भिडले रेशम चौधरीको फुलबारी एफएम, फुलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो। रेशम चौधरीका बुवा लालबिल चौधरीले क्षतिपूर्ति बापतको 1,74,00,000 चेक बुझेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो। यस्तै निरु ट्रेडर्सका संचालक जीव नारायण चौधरीले 1,50,00,000 र प्रदीप चौधरीले आफ्नो हार्डवेयर पसलमा भएको क्षतिपूर्ति बापत 1,39,00,000 रकम पाएका छन्। यसअघि प्रचण्ड सरकारले बहिर्गमनको अन्तिम समयमा टिकापुरका आगजनी पीडितलाई झन्डै 11 करोडको क्षतिपूर्ति रकम दिने मन्त्री परिषदले निर्णय गरेको थियो। टिकापुर घटनाका 88 जना पीडितले 8,000 देखि 1,74,00,000 क्षतिपूर्ति पाएका हुन्। राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली आज टिकापुर पुगेको थियो। राहत तथा क्षतिपूर्ति रकम दिएर राज्यले आफूलाई न्याय गरेको आगजनी पीडित प्रदीप चौधरीले बताउनुभयो।
यार्स सङ्कलन गर्न वैशाख महिनाको पहिलो सातादेखि लेकतिर गएका बझाङका बासिन्दा चुनाव नजिकिएसँगै घर फर्किन थालेका छन्। यार्स सङ्कलन गर्न लेक गएका सुरमा, दौलीचौर, काँडा, दहबगर, लेकगाउँ, सैन पसेला र मस्ता लगायतका स्थानीयहरू घर फर्किन थालेको स्थानीय प्रेम बहादुर बोहराले बताउनुभयो। असार 14 गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिन र सही नेता चुन्नका लागि यार्स सङ्कलन गर्न लेक गएका सबै स्थानीयहरू यार्स सङ्कलन गर्न छोडेर घर फर्कन थालेको दौलीचौरका स्थानीय कलक बहादुर बोहराले बताउनुभयो।
बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजनाको सब स्टेसनका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले पश्चिम सेती परियोजनाको पावर हाउस बन्ने ठाउँ शिखर नगरपालिका छको तलकोटमा जग्गा अधिग्रहणका लागि पहल सुरु गरेको हो। जिल्ला मालपोत कार्यालय डोटीको मुद्दा शाखाका नायब सुब्बा सिद्धराज श्रेष्ठले दिएको जानकारी अनुसार स्थानीयवासीको नाममा रहेको 160 रोपनी जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढेको छ। आयोजना कार्यालयले जग्गाको रेकर्ड माग गरेर जेठ 19 गते पत्रचार गरेको श्रेष्ठले बताउनु भयो। 197 किताको करिब 160 रोपनी जग्गाको विवरण जेठ 23 गते नै पठाइसकिएको उहाँले बताउनुभयो। 181 पुरै किता र 16 किताबाट केही जग्गा लिनुपर्ने देखिएको उहाँको भनाइ छ। विद्युत प्राधिकरण लाइनको सब स्टेसनका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेपछि स्थानीय बासिन्दाहरूले परियोजना निर्माण हुने आशा गरेका छन्। तपाईँ दिनिस एफएमको उत्पादन आजको खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन व्यापारिक विश्राम।
काङ्ग्रेसको नेतृत्वमा शान्ति र संविधान, काङ्ग्रेसकै नेतृत्वमा समृद्धिको अभियान।
आगामी असार 14 गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट धनगढी उपमहानगरपालिका वडा नम्बर 4 अध्यक्षका उम्मेद्वार दीपक थापा लगायत नेपाली काङ्ग्रेसका सम्पूर्ण पदाधिकारीहरूलाई रुखमा मतदान गरी अत्याधिक बहुमतले विजय गराउ।
प्रचार प्रसार समिति वडा नम्बर 4 धनगढी।
ए विद्यालय प्लस टू कलेज का किताब धार्मिक साहित्यिक जगत का किताब पाइन्छहरू सब जना किन्न आउनुस् बस्नुस् घर में पढ़ी इमेज बुक्स एंड स्टेशनरी धनगढ़ी मेन रोड में आइन्छ।
साथै हाम्रो यहाँ शिक्षा सेवा आयोग निमावी तहको पाठ्य पुस्तक
साथै प्लस टू का सबै पाठ्य पुस्तकहरू पनि पाइन्छ।
प्लस टू को ट्रान्सक्रिप्टमा नाम सच्याउनु परेमा र स्नातक तहको ट्रान्सक्रिप्ट ल्याउनु परेमा पनि हामीलाई सम्झनु होला।
इमेज बुक्स एन्ड स्टेसनरी मेन रोड धनगढी त्रिनगर स्कुल अगाडि 526-549 98584-21945।
ब्रेकपछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म धनगढी उपमहानगरपालिकाले हचुवाको भरमा बढाएको सम्पत्ति करको बयाँ बेडका बासिन्दाको पनि विरोध, स्थानीय तह चलाउन अझै कर बढ्नेमा चिन्ता, टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई 1,74,00,000 क्षतिपूर्ति, रेशम चौधरीका नामको चेक बुवा लालवीर चौधरीलाई हस्तान्तरण, पुस्ता फेरिदासम्म पनि धनगढीको 4 नम्बरका बासिन्दाले लाल पुर्जा पाएनन् लगायतका खबर प्रस्तुत गर्यौँ। फेरि पनि खबरकै सिलसिला।
जहाँ इच्छा त्यहाँ उपाय भनेझै बाजुराको विकट हिमाली गाउँपालिका 2 कोट बस्ने 38 वर्षीय निमखोला रोकाईले आफ्नो कक्षा 8 पढ्ने छोरासँगै विद्यालय जान थाल्नु भएको छ। गाउँको पहिलो 10 कक्षा पास गरेको महिला हुने लक्ष्य लिँदै उहाँले ज्येष्ठ छोरा सन्तोष रोकायासँगै गाउँमा रहेको ठुलाकोट निभावीमा नाम लेखाउनु भएको हो। 18 वर्षपछि निमखोलाले ज्येष्ठ छोरासँगै विद्यालय भर्ना भएको श्रीमान स्युमल रोकाईले जानकारी दिनुभयो। कोटा गाउँमा 70 परिवारमध्ये अहिलेसम्म 1 महिला पनि 8 कक्षा पास छैन। गाउँकै पहिलो 10 कक्षा पास गर्ने लक्ष्यका साथ आफू विद्यालय भर्ना भएको निमकलाले बताउनुभयो। 18 वर्ष पहिले उहाँले कक्षा 7 माइती गाउँमा रहेको बिच्छा माविमा अध्ययन गर्नुभएको थियो। निमकला कोड गाउँ कि महिला स्वयंसेविका समेत हुनुहुन्छ।
शुक्रबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर 1 ज्यान गएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर 9 घोडाघाटका 42 वर्षीय रामबहादुर विकको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर ज्यान गएको हो। यस्तै हावाहुरीले कृष्णपुर नगरपालिकाको 7, 8 र 9 वडाका 100 घरका छाना पनि उडाएको छ। हावाहुरीले सो वडामा एउटा विद्युतको ट्रान्सफर्मर र 15 पोलमा क्षति पुर्याएको स्थानीय धीरेन्द्र भण्डारीले जानकारी दिनुभयो। उता बझाङको जय पृथ्वी नगरपालिकामा भिरबाट खस्दा 1 मृत्यु भएको छ। बाख्रा चराउन जय पृथ्वी नगरपालिका 1 कैलाशका 50 वर्षीय पुड्के सिंहको भिरबाट लडेर मृत्यु भएको आफन्त आशिष सिंहले जानकारी दिनुभयो। बिहिबार बेलुका साग्रे पाटन भन्ने ठाउँमा बाख्रा चराउन गएका सिंह अबेरसम्म नआएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो।
खानेपानीको मुहान नै सुक्न थालेपछि बझाङको तलकोट गाउँपालिका वडा नम्बर 3 स्थानीय बासिन्दालाई निकै समस्या भएको छ। तलकोट गाउँ नजिकै रहेको कमल्या ओखरको मुहान सुक्न लाग्दा झन्डै 25 परिवारलाई खानेपानीको समस्या भएको स्थानीय प्रमोद जोशीले बताउनुभयो। लामो समयदेखि मुहानको पानी पिउँदै आएको भए पनि अहिले पानीको मुहान नै सुक्न थालेपछि समस्या भएको उहाँको भनाइ छ।
कोइलालीको गोदावरी नगरपालिका श्रीपुर स्थित शारदा माध्यमिक विद्यालयमा स्थानीय समाजसेवी स्वर्गीय सुदर्शन भट्टको नाममा आज सुदर्शन भट्ट अक्षय कोष खडा गरिएको छ। 1,00,000 सो अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिने बताइएको छ। आज विद्यालयमा आयोजित एक समारोहका बीच स्वर्गीय भट्टका छोरा तथा सोही विद्यालयका पूर्व छात्र एनडी प्रकाश भट्ट र डाक्टर घनश्याम भट्टले संयुक्त रूपमा अक्षय कोष खडा गरेको प्राध्यापक भोजराज जोशीले बताउनुभयो। समारोहका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल राज चौधरी र स्थानीय समाजसेवी हेमप्रकाश सुब्रतीले अक्षय कोष खडा गर्ने भट्ट परिवारप्रति आभार व्यक्त गर्नुभयो।
प्याप्सन कैलालीका संस्थापक एवं पूर्व अध्यक्ष स्वर्गीय नर्बु लामाको 49 औं दिनको पुण्यतिथिको अवसरमा प्याप्सन कैलालीले आज श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। प्याप्सनका प्रमुख सल्लाहकार आरसी यादव, पूर्व अध्यक्ष कैलाश प्रसाद दाहाल, एन प्याप्सन पूर्व अध्यक्ष डिआर रेग्मी, केन्द्रीय सदस्यद्वय जगवीर थापा, उन्मिला कुबर, प्रदेश नम्बर 7 का संयोजक दीपक चन्द, सचिव खेमराज भट्ट, प्याप्सन कैलालीका सचिव तोपेन्द्र शाह सहितको उपस्थितिमा लामाको श्रद्धाञ्जली सभा गरिएको हो।
आज शुक्रबार, आजको खबरमा अब साप्ताहिक स्तम्भ कृषि खबरको पालो।
नमस्कार, साप्ताहिक स्तम्भ कृषि खबरमा स्वागत छ, म नवराज पनेरू। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीका किसानहरू सामूहिक मौरी पालनमा सक्रिय भएका छन्। परियोजना अन्तर्गत मौरी पालनका लागि पकेट कार्यक्रम लागू भएपछि जिल्लाको सुक्खड, मसुरिया, साडेपानी र चौमलाका किसानहरू समूह बनाएर मौरी पालन गर्न थालेका हुन्। साप्ताहिक स्तम्भ कृषि खबरमा आज हामी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीमा मौरी पालनको अवस्थाबारे चर्चा गर्छौं। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट कार्यक्रम लागू भएसँगै कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खडका 18 जना कृषकले सामूहिक रूपमा मौरी पालन शुरू गरेका छन्। चालु आर्थिक वर्षदेखि उनीहरूले लाली गुराँस मौरी पालन कृषक समूह गठन गरेर मौरी पालन गर्न थालेका हुन्। पहिलेदेखि नै मौरी पालन गर्दै आएका किसानहरू परियोजना लागू भएसँगै वृहत र व्यावसायिक रूपमा मौरी पालन गर्न थालेको बताउँदै समूहका एकजना किसान विष्णु सुवेदी।
मौरी पालन लागेको मलाई 4-5 वर्ष भयो। यसमा समूहगत भर्खर दर्ता गरेको, यो समूह दर्ताहरूको हाम्रो 6-7 महिना त्यस्तै भयो। पकेट सञ्चालन समिति भनेर कृषिमा दर्ता गरेको, यसमा 75,000 अनुदान दिइरहेको छ अहिले, 50% अनुदानमा।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुखलमा 2 समूह मौरी पालनमा सक्रिय छन् भने मसुरिया र सहजपुरमा 1-1 समूह मौरी पालनमा सामूहिक रूपमा लागिरहेका छन्। मौरी पालनबाट महमा जिल्लालाई आत्मनिर्भर बनाउने र किसानहरूलाई मौरी पालनबाटै व्यावसायिक बनाउने उद्देश्यले चालु आर्थिक वर्षदेखि सामूहिक मौरी पालनतर्फ अग्रसर भएको बताउँदै किसान सुवेदी।
3 वर्षसम्म लगातार चलिराख्ने कार्यक्रम हो। यसलाई 75,000 500 लाख पुगाउने चाहिँ हामीले लक्ष्य राखेका छौँ। अहिले अनुमान त्यो पुरा राम्रो घर छ भने एउटा घरबाट 20 किलो आउँछ सालमा। राम्रो, एकदम राम्रो घर छ भने एक सालमा 20 किलो आउँछ एभरेज।
मौरी पालनमा सक्रिय समूहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत 2,82,000 बराबरका 75 आधुनिक घर अनुदानमा दिइएको छ। पकेट घोषित सबै क्षेत्रमा मौरी पालनको सम्भावना राम्रो भए पनि परियोजनाले यो आर्थिक वर्षमा भने 3 क्षेत्रमा मात्रै मौरी पालनका लागि अनुदान दिएको छ। जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कोमल साई।
सुखड एरिया र मसुरिया एरिया फेरि हाम्रो जिल्ला कृषि विकास कार्यालयले तोकेको पकेट मौरी पकेट एरिया पनि भएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ हामीले यो आयोजना चाहिँ उपलब्ध गरायौँ र जस अन्तर्गत चाहिँ हामीले 75 घरहरू दिएका छौँ र जसमा हरेक घरमा चाहिँ 5-5 फ्रेम मौरी सहितका फ्रेमहरू छन्। 75 घरको लागि हामी उहाँहरूलाई चाहिँ 2,82,000 रुपियाँ अनुदान दिने कार्यक्रम रहेको छ र उहाँहरूलाई हामीले भुक्तानी पनि उपलब्ध गराइसकेको अवस्था छ।
व्यावसायिक मौरी पालन गर्दा 1 वर्षमा 3 पटक मह निकाल्न सकिने र मौरीले चरान राम्रो पाए 1 घरबाट वार्षिक 20 किलो मह उत्पादन हुने गरेको छ। महको बजारीकरणमा कुनै समस्या नदेखिए पनि मह उत्पादनमा भने समस्या देखिएको मौरी पालनमा संलग्न किसानहरूले बताएका छन्। मौरीका लागि चरानको समस्या देखिएपछि उत्पादन सोचे जस्तो हुन नसकिरहेको किसानहरूको भनाइ छ।
बजारको त्यस्तो समस्या छैन, मह उत्पादनमा समस्या छ, महको कमी भयो, बजारमा त्यस्तो केही छैन। मह त सिजन अनुसार हुन्छ, एउटा तोरीमा हुन्छ, यहाँ सिसम अनि ज्यामुना 3 चोटि नै हुन्छ हाम्रो यहाँ अहिले भइराखेको, 3 चोटि गाडिन्छ। ल, तोरीको सिजनमा ज्यामुना सिसम
कैलाली जिल्लामा पकेट क्षेत्र घोषणा गरिएका क्षेत्रमा चरानको ठूलो समस्या नभएकाले मौरी पालन व्यवसायलाई मह उद्योगका रूपमा विकास गर्ने लक्ष्य जिल्ला कृषि विकास कार्यालयको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी पालन गरिरहेका 4 समूहले 3 वर्षभित्र 500 मौरी घर पुर्याउने लक्ष्य राखेका छन्। यसले मह उत्पादन बढ्ने दावी छ। जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेको
तार तालिमहरूदेखि लिएर धेरै कुराहरू हामी अब कन्टिन्यू गर्छौँ र नियमित हाम्रो सम्पर्क हुन्छ र उहाँहरूसित हाम्रो के सम्झौता भएको छ भने तीन वर्षमा यो पकेट फेरि थाहै हो यो दियो छोड्यो होइन हामीले प्रत्येक साल उहाँहरूलाई प्राविधिक सल्लाहदेखि लिएर अरू अनुदान कार्यान्वयन हामीहरू ल्याउँछौँ उहाँहरूले तीन वर्षमा 500 घर पुर्याउनु पर्छ
हवस् त साप्ताहिक स्तम्भ कृषि खबर सकियो अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौँ नमस्कार
प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक
टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई 1,74,00,000 क्षतिपूर्ति रेशम चौधरीका नामको चेक बुवा लालवीर चौधरीलाई हस्तान्तरण
पुस्ता फेरिदासम्म पनि धनगढीको 4 नम्बर ओडाका बासिन्दाले लाल पूर्जा पाएनन् 53 वर्षदेखि दलका नेताहरू लाल पूर्जा बनाइदिने आश्वासन दिएर भोट माग्दै
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट कार्यक्रम मार्फत कैलालीका किसानहरू सामूहिक मौरी पालनमा सक्रिय बजारीकरणमा समस्या नभए पनि मह उत्पादनमा भने कमी आउँदै
र धनगढी उपमहानगरपालिकाले हचुवाको भरमा बढाएको सम्पत्ति करको बयाँ बेडेका बासिन्दाको पनि विरोध स्थानीय तह चलाउन अझै कर बढ्नेमा चिन्ता
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
अवस्थ साँझ 6:30 आजको खबर सकियो हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउत पनि बिदा हुन्छु नमस्कार शुभ साँझ